أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد بعدد كل ذرة مئة ألف ألف مرتين. سورة البقرة آية نمبر 21.
يا أيها الناس اعبدوا ربكم الذي خلقكم والذين من
اے لوگو، اپنے رب کو پوجو جس نے تمہیں اور تم سے اگلوں کو پیدا کیا، یہ امید کرتے ہوئے کہ تمہیں پرہیزگاری ملے.
اللہ کی طرف سے پہلی دفعہ ہمیں حکم آیا ہے کیا؟ یا ایھا الناس اعبدوا ربکم الذی، اے لوگو، اب یہ عام تمام لوگ ہیں، ہر مذہب کا، ہر جگہ کا لوگ اس میں شامل ہیں. اللہ کہہ رہا ہے کہ بندگی اختیار کرو. یہاں اللہ تعالیٰ نے اللہ کا نام نہیں رکھا کہا، بلکہ رب کا لفظ استعمال کیا ہے. کیوں؟ کیونکہ وہ پالنے والا ہے، وہ خالق ہے، وہ مالک ہے، ہر چیز اس کے قبضے قدرت میں ہے. تو وہ ہم ساری دنیا کا پالنے والا ہے، ہر چیز کا پالنے والا ہے، ہر ایک کی تربیت کرنے والا ہے، ہر ایک کو رزق دینے والا ہے، ہر ایک کو زندگی، بیماری، موت دینے والا ہے. سب کچھ اسی کے اختیار میں ہے. تو یہاں اللہ تعالیٰ ہم سے تقاضا کر رہا ہے کہ میری بندگی اختیار کرو. اب بندگی اختیار کرنے کا مطلب یہ ہے کہ اللہ تعالیٰ مجھ سے کہہ رہا ہے کہ میرے غلام ہو جاؤ. تو غلام کی خصوصیت یہ ہے، پہلے زمانے میں غلام ہوتے تھے، غلام کی خصوصیت یہ ہے کہ غلام جو غلام ہوتا ہے، جس کا وہ غلام ہوتا ہے، اس کا مالک ہی سب کا اختیار مند ہوتا ہے. غلام کی کوئی مرضی نہیں ہوتی، غلام کا کوئی اختیار، غلام کا مال، دولت، عزت، ہر کچھ مالک کی ہوتی ہے. تو اللہ تعالیٰ میں سے بندگی کا تقاضا غلام کی شکل میں کر رہا ہے کہ میرے غلام ہو جاؤ. مالک تو وہ ہمارا ہے، لیکن ہم نے اس کی بندگی میں شریک ٹھہرائے ہوئے ہیں. اللہ تعالیٰ کو یہ چیز پسند نہیں ہے کہ میرے ساتھ کسی کو شریک ٹھہرایا جائے. میں نے اس کے ساتھ کس کس کو شریک ٹھہرایا، آج یہ ہم نوٹ کرتے ہیں. اپنے کو سب سے پہلے میں نے اپنی نفس کو شریک ٹھہرایا ہوا ہے. میں، میری عزت، میرا کہنا، میرا احترام، میں بڑا ہوں، میرا علم، میری دولت، میری حیثیت، میری پوزیشن، میری دنیا کا رکھ رکھاؤ، یہ تمام چیزیں جو ہیں سوسائٹی کی، اس رہنے کی، یہ سب میں نے اللہ کے ساتھ شریک ٹھہرائی ہوئی ہیں. اب اللہ تعالیٰ مجھ سے کہہ رہا ہے کہ نہیں، تمہاری کوئی چیز نہیں ہے، میں تمہارا مالک ہوں، تم میری بندگی، میرے غلامی اختیار کرو، کیونکہ سب کچھ میرے قبضہ قدرت میں ہے. عزت بھی میں تمہیں دے رہا ہوں، زندگی بھی میں تمہیں دے رہا ہوں، بیماری بھی تمہیں دے رہا ہوں، علم بھی میرے تمہیں دیے ہیں، ہاتھ پیر، کان، آنکھ، دماغ، عقل، شعور، سب کچھ میں نے تمہیں دیا ہے. کوئی چیز تمہاری نہیں ہے، سب میری ہے، میرے اختیار میں. تو میں چاہتا ہوں کہ تم میرے غلام بن جاؤ. اللہ تعالیٰ مجھ سے ڈیمانڈ کر رہا ہے، لیکن زبردستی نہیں کر رہا. اس نے مجھ سے چاہتا مجھے ہے، مجھے بتا دیا ہے اس نے قرآن میں. پہلا اللہ کا حکم یہ آیا ہے، میری طرف، اللہ کی طرف سے ڈیمانڈ کہ میرے غلام بن جاؤ. اپنی مرضی چھوڑ دو، اپنی خواہشات کو، اپنی مرضی کو میری مرضی میں ضم کر دو. میری خواہشات کو لو، میں کیا چاہتا ہوں، وہ میں نے تمہیں بتا دیا ہے قرآن میں, اور عملی نمونہ تمہارے سامنے میں نے رکھ دیا ہے اپنے محبوب کا صلی اللہ علیہ وسلم کا. اب اگر تم نے یہ دو چیزیں لے لی, یعنی میری بندگی لے لی اور میرے محبوب کا طریقہ لے لیا, تو میں تمہارا ہو جاؤں گا دنیا میں بھی قبر میں بھی, آخرت میں تو تم ہو گئی میرے پاس. تو اللہ تعالیٰ نے انتہائی, یہ اگر دیکھا جائے تو انتہائی آسان نسخہ ہے, بس صرف ہمیں اپنے نفس پہ پاؤں رکھنا ہے اور اپنے کو یہ کہنا ہے کہ مالک اللہ ہے, میں اس کا بندہ ہوں, میں اس کا غلام ہوں, میری زندگی اس کے ہاتھ میں ہے, میری عزت اس کے ہاتھ میں ہے, میری صحت اس کے ہاتھ میں ہے, میری ہر چیز اس کے ہاتھ میں ہے, میری پورا جسم پورا دماغ ہر چیز اس کے اختیار میں. آج اگر وہ مجھ سے عقل لے لے میں پاگل ہو جاؤں, آج اگر وہ مجھ سے آنکھیں لے لے تو کیا ہوگا, ہاتھ پیر لے لے تو کیا ہوگا, زبان لے لے تو کیا ہوگا, ہر چیز میں سے لے لے تو کیا ہوگا. تو اس کا مطلب یہ ہے کہ سب کچھ اسی کے اختیار میں, سب کچھ اس کے ہاتھ میں ہے, تو میں کیوں نہیں اس کی بندگی اختیار کروں کہ اگر میں اس کی بندگی اختیار کر لوں گی تو میں دنیا آخرت دونوں میں کامیاب ترین انسان ہوں گی. دنیا میں بھی نفس مطمئنہ, خوشی, عزت, دولت, سکون, اور قبر میں بھی رسول پاک صلی اللہ علیہ وسلم کا دیدار, اللہ کی فرشتوں کا سلام, فرشتوں کی عزت, سب کرتے ہوئے وہ ہمارے پاس آئیں گے. پھر قیامت کے دن پل صراط آسانی سے طے کر لیں گے. قیامت کا وہ جو خوفناک منظر ہے وہ بھی ہمارے سامنے نہیں رکھا جائے گا, سیدھے ادھر چلے جائیں گے اللہ کے پاس, اللہ کے دیدار اس قابل ہو جائیں گے کہ اللہ کا دیدار کر سکے. لیکن شرط ہے کہ ہم اللہ کے اپنے غلامی, اپنے نفس کے غلامی چھوڑ کے اللہ کی غلامی کر لیں, اس کو مالک مان لیں. وہ تو ہے مالک لیکن میں نے مانا نہ ہوا نہیں ہے. جہاں میں اس کی مرضی چھوڑ دوں گی, جہاں میں رسول پاک صلی اللہ علیہ وسلم کا طریقہ چھوڑ دوں گی, تو اس کا مطلب یہ ہے کہ میں نے دو ہی طریقے ہیں, یا تو شیطان کا راستہ ہے یا اللہ کا راستہ ہے, تو آٹومیٹک میں شیطان کے راستے پہ چلے جاؤں گی. یہ ہم نہیں سوچتے, آٹومیٹک میں شیطان کی بندگی کرنے لگوں گی, یا اللہ کی بندگی ہے یا شیطان کی بندگی ہے. تو اگر میں چاہتی ہوں کہ اللہ کا دیدار ملے, دنیا میں میں کامیاب زندگی گزاروں, عزت کی زندگی گزاروں, پرسکون زندگی گزاروں, نفس مطمئنہ حاصل ہو جائے, ہر وقت میں اللہ کی یاد میں رہوں, رسول پاک صلی اللہ علیہ وسلم کے تصور میں رہوں, قبر بھی میری اچھی ہو, موت بھی میری اچھی ہو, قیامت کے دن اللہ کے قدموں میں پہنچ جاؤں, رسول پاک صلی اللہ علیہ وسلم کے قدموں میں پہنچ جاؤں, تو مجھے غلامی اختیار کرنی ہے اللہ کی. یہ اللہ تعالیٰ نے کہہ دیا. کیوں, وجہ کیا ہے؟ اللہ کہتا ہے ربکم الذی خلقکم, میں نے تمہیں پیدا کیا ہے, والذین من قبلکم, میں نے تم سے جو پہلے تمہارے باپ دادا پردادا یہ سب ہے, ان کو بھی میں نے ہی پیدا کیا ہے, کوئی خود سے پیدا نہیں ہوا. تو جب کوئی چیز خود سے نہیں ہے, سب کا مالک اللہ ہے, سب کو اللہ نے پیدا کیا ہے, تو پھر میں کہاں بھاگ رہی ہوں, میں کہاں ٹھوکریں کھا رہی ہوں, میں کیوں اپنے کو ذلیل کر رہی ہوں, میں کیوں اپنے پہ ظلم کر رہی ہوں, میں کیوں اپنے کو غفلت میں ڈالی ہوں, میں کیوں اپنے نفس کی پوجا کر رہی ہوں, میں کیوں اپنے لوگوں کی, اپنے خواہشات کی بندگی کر رہی ہوں, مجھے اللہ کی بندگی کرنی ہے. اس سے کیا ہوگا, لعلکم تتقون, میں بچ جاؤں گی اللہ کی ناراضگی سے, میں بچ جاؤں گی دنیا کی ذلیل زندگی سے, میں بچ جاؤں گی قبر کے عذاب سے, میں بچ جاؤں گی دوزخ کے عذاب سے. یہ اللہ تعالیٰ نے مجھے ایک لائن میں سب اپنی مرضی مجھے بتا دی کہ میری بندگی ہے. اب اس میں مجھے اپنی شکل دیکھنی ہے اس آیت میں, کہ میں کتنی اس کی بندگی کر رہی ہوں. کیا صبح سے شام تک میں اسی کو سامنے رکھ کے اس کی مرضی کو رکھ کے میں صبح سے شام گزار رہی ہوں؟ کیا صبح سے شام میرے ہاتھ پیر زبان آنکھیں میرا عمل طریقہ کار لوگوں کے ساتھ کیا ویسے ہی ہے جیسے رسول اللہ صلی اللہ علیہ وسلم نے کیا؟ اگر نہیں تو پھر میں شیطان کے راستے پہ ہوں، پھر میں دوزخ میں جانے کی تیاری کر رہی ہوں۔ اب اللہ تعالیٰ نے آج مجھے، ہم نے ابھی قرآن شروع کیا، اللہ تعالیٰ کا پہلا حکم آ گیا میرے لیے کہ کہہ رہا ہے میرے بندے بن جاؤ، میرے غلام بن جاؤ۔ بس اس کی غلامی تو بہترین، جب تک میں اس کی، اچھا اس کی غلامی کا پٹا کیسے ڈلے گا میرے گلے میں؟ پہلے زمانے میں غلامی کے نشان ہوتے تھے، جیسے کسی نے کتا پالا ہے وہ اس کے گل میں پٹا ڈالتا ہے تو اسے کوئی کچھ نہیں کہتا، کیونکہ اس کے مالک سب کو پتا ہے کہ یہ اس کا کتا ہے، اسے کوئی کچھ نہیں کہے گا۔ وہ اس کتے کا خیال رکھتا ہے، ٹریننگ کرتا ہے، سب کچھ کرتا ہے۔ اسی طرح رب کی غلامی کا پٹا میں اپنے گلے میں ڈال لوں تو پال تو مجھے وہی رہا ہے، تربیت تو میری وہی کر رہا ہے۔ بچہ جب پیدا ہوتا ہے تو اس کو پیدا ہونے سے پہلے اللہ تعالیٰ اس کے رزق کا انتظام کر دیتا ہے، جیسے جیسے وہ بڑا ہوتا جا رہا ہے اللہ تعالیٰ اس کے رزق کا، اس کے ہر چیز کا انتظام کر دیتا ہے۔ تو یہ کون پال رہا ہے؟ ماں باپ پال رہا ہے، دنیا والے پال رہا ہے کہ اللہ پال رہا ہے؟ تو مالک تو میرا وہی ہے، وہی میری تربیت کرے گا۔ جن کے والدین والد بچپن ہی میں مر جاتے ہیں، ان بچوں کی تربیت کون کرتا ہے؟ ان بچوں کو کون پالتا ہے؟ جو عورت شادی کے پہلے ہی بچے کے بعد بیوہ ہو جاتی ہے، ان کو کون پالتا ہے؟ اس بچے کو کون پالتا ہے؟ اس بیوہ کو کون پالتا ہے؟ اللہ۔ تو مالک تو میرا وہ ہے۔ تو آج ہمیں سوچ لینا چاہیے کہ اب آج کے دن سے ہم اللہ کی غلامی کا پٹا، ہم اللہ کے غلام بنیں گے اور اللہ کی غلامی کا پٹا ڈالیں گے۔ اللہ کے آگے میں کسی کو نہیں سنوں گی، نہ اپنے آپ کو، نہ اپنے ماں باپ کو، نہ اپنے شوہر کو، نہ اپنے بچوں کو، نہ دنیا والوں کو، نہ دنیا والے کے کسی کا کہنا نہیں مانوں گی، صرف رب کا کہنا مانوں گی اور رسول پاک صلی اللہ علیہ وسلم کا طریقہ۔ یہ ہمیں مصمم ارادہ کرنا ہوگا تو پھر ہماری بچت ہوگی۔ نہیں، آدھا تیتر آدھا بٹے، جو جس میں سہولت ہوئی وہ اسلام لے لیا، اور جس میں نہیں ہوئی، جس میں ہماری ہاں ہوئی نہیں ہوئی تو وہ ہم نے چھوڑ دیا، تو یہ تو ریاکار ہے، یہ تو ہم منافق ہیں۔ تو منافق کہاں جائے گا؟ اور وہ مسلمان ہے، وہ کہاں جائے گا؟ وہ دوزخ کے گڑے میں جائے گا، وہاں کسی کی صفات نہیں چلے گی، وہ اسی میں پڑے گا، سڑے گا۔ تو اب ہمیں بچنا ہے اس دوزخ کے گڑے سے، اور دوزخ کے گڑے سے بچنے کا واحد راستہ اللہ کی رضا، اللہ کو مقصد زندگی بنانا اور قرآن و سنت کے مطابق زندگی گزارنا، تو ہماری بچت ہوگی۔ ہمیں اگر ہم نے نہیں کیا، کر دین اسلام ہم اپنی مرضی سے لے رہے ہیں تو اللہ کو یہ پسند نہیں ہے، کیونکہ ہم تو نمازیں بھی پڑھ رہے ہیں اپنی مرضی سے، ہم تو روزی بھی رکھ رہے ہیں آنے والا رمضان اپنی مرضی سے، اپنی خواہش کے مطابق، ہم حج بھی کر رہے ہیں، عمرے بھی کر رہے ہیں، خیر خیرات بھی کر رہے ہیں اپنی مرضی سے۔ رب کی مرضی کو سمجھ کے اس کے محبوب کے طریقے پہ تو نہیں کر رہے، یہ ہمیں اپنے کو ہر وقت ٹٹولنا چاہیے کہ میں یہ نیکی کر رہی ہوں، میں یہ نمازیں پڑھ رہی ہوں، میں یہ حج کر رہی ہوں، میں عمرے کر رہی ہوں، کیوں، کہ مقصد کیا ہے؟ کیونکہ میں مسلمان گھر میں پیدا ہو گئی ہوں، وجہ یہ ہے کہ نہیں، میں رب سے ملنا چاہتی ہوں۔ تو جب رب سے ملنے کی ہم کا راستہ لیں گے اور اس کو مقصد زندگی بنائیں گے تو پھر ہم قرآن کی طرف آئیں گے اور رب کی مرضی کی طرف آئیں گے، رب کی رضا اور ناراضگی کا خیال رکھیں گے اپنے کو بھول کے۔ جب تک ہم اپنے کو بھولیں گے نہیں، ہم اللہ کو یاد نہیں رکھ سکتے۔ ابھی ہمیں اللہ یاد ہے؟ کہاں یاد ہے؟ بیماری میں یاد ہوتا ہے، مصیبت میں یاد ہوتا ہے، ایکسیڈنٹوں میں یاد ہوتا ہے، زلزلوں میں یاد ہوتا ہے، कुछ परेशानी आ गई वहां याद होता है, फिर हो रहे दबा दब खत्म हो रहे हैं, दबा दब वजीफे हो रहे हैं। ये नहीं चलेगा, अल्लाह को ये चीज पसंद नहीं है, ये अल्लाह ताला रद्द कर देता है। जब मैं रब का रंग ले लूंगी, रब की बंदगी बन जाऊंगी, मुझे ज्यादा मेहनत ही नहीं करनी पड़ी। सारी मेहनत तो मेरे अपने नफ्स के को पे पांव रखने की है, सारी मेहनत मुझे अपनी मर्जी छोड़ने की है, अल्लाह की मर्जी लेने की है। जब मैंने अल्लाह की मर्जी ले ली, अपनी मर्जी छोड़ दी, तो एक कदम मुश्किल होता है, फैसला करना मुश्किल होता है। जब हमने मुसम्मम इरादा कर लिया, फैसला कर लिया, कदम उठा लिया, फिर उसके बाद अल्लाह की मदद मेरे हर कदम पे मेरे साथ आती है। ये तो हो ही नहीं सकता कि जब मैंने अल्लाह का मुसम्मम इरादा कर लिया, उसको मकसद ज़िंदगी बना लिया, उसकी हुक्म के मुताबिक ज़िंदगी गुजारना चाह रही हूँ, और मैं तन्हा हो जाऊँ, ये नहीं हो सकता। अल्लाह मुझे ऐसी तन्हा छोड़ दे, तकलीफें आएंगी, इम्तहानात आएंगे, आजमाइशें होंगी, लेकिन रब की उसके साथ, रब की मदद के साथ सब कुछ। क्यों, जंगे बदर में कौन था, कुछ था? हमारे सामने मिसाले मौजूद हैं। जंगे बदर में कुछ था? जंगे उहद में कोई चीज थी? मिसाले मौजूद है। फिर रब की मदद आती है। हमें हर वक्त फजाए बदर पैदा करनी है, हमें दुनियावी अजबाब को नहीं देखना, दुनियावी चीजों को अल्लाह के आगे, मुझे कोई चीज दुनिया की नहीं देखनी, अल्लाह और रसूल के आगे मैंने किसी इंसान को नहीं देखना, अपनी मर्जी को नहीं देखना। जब तक मैं अल्लाह और रसूल की मर्ज के मुताबिक मैं जिंदगी नहीं गुजारूंगी, मैं मोमिन नहीं हूं, मुसलमान हूं रजिस्टर का। लेकिन जो रजिस्टर का मुसलमान होगा वो दोजख के गड़े में जाएगा। हमें तो वो मोमिनाना रास्ता लेना है, वो तरीका लेना है। और मोमिन जब ही होता है जब वो अपनी मर्जी को छोड़ देता है और अल्लाह की मर्जी को ले लेता है, अल्लाह के रंगों को ले लेता है। अल्लाह रहमान है वो रहमान होगा, अल्लाह रहीम है वो भी रहीम होगा, अल्लाह करीम है वो भी करीम होगा, अल्लाह माफ करने वाला है उसमें भी ये सिफात आ जाएगी। अल्लाह ताला लोगों को की पर्दापोशी करने वाला है वो भी पर्दापोशी करना है। तमाम जो अल्लाह के 99 नाम है वो सिफात उसके अंदर पैदा हो जाएंगे ऑटोमेटिक। अच्छा, जब ये सिफात पैदा हो गई तो वो क्या हो जाएगा? अच्छा आगे
और जिसने तुम्हारे लिए जमीन को बिछौना और आसमान को इमारत बनाया और आसमान से पानी उतारा तो उससे कुछ फल निकाले तुम्हारे खाने को, तो अल्लाह के लिए जानबूझकर बराबर वाले न ठहराओ।
अच्छा, अब अल्लाह ताला बता रहा है कि क्यों मैंने तुम्हें ये कहा कि मेरी बंदगी इख्तियार करो। अल्लाह ताला कह रहा है कि मेरी बंदगी इख्तियार करो, मेरे गुलाम बजाओ। सबसे पहली वजह कि मैंने तुम्हें पैदा किया। दूसरी वजह अल्लाह ताला कह रहा है, अल्लाह जी जाला लकुम अल अर्दा फिराशं वस्समाह बनाउं वअंजला मिनस समाए। अल्लाह कहता है मैंने तुम्हारे लिए जमीन बिछौना बनाया, रहने की जगह बनाई, और आसमान छत बनाई, और नाजिल किया आसमान से मान फ़रजा बेही मिनर समरात रिस्कल्लकुम, मैंने आसमान से पानी बरसाया जिसके ज़रिए से मैं तुम्हारी सेहत, तुम्हारी ज़िंदगी के लिए, तुम्हारे जिस्म के लिए हर किस्म के फल और रिज़्क़ पैदा करता हूँ जो तुम खाते हो। देखो मैं ही कर रहा हूँ ना, और तो कोई नहीं कर रहा। ये सारा रिस्क जो तुम खाते हो सुबह से शाम तक, तरह तरह की चीजें, वो कौन करता है? मैं ही तो करता हूँ, मैं ही तो देता हूँ। आज अगर मैं पानी बंद कर दूं आसमान से, जमीन का पानी भी खुश कर दूं, पानी तुम्हें तो कुछ होगा नहीं होगा। आज मैं हवा बंद कर दूं, आज मैं रोशनी, सूरज की रोशनी बंद कर दूं, कुछ होगा नहीं। तो ये वो हमारी ऑटोमेटिक, हमारे बगैर मांगे हुए वो सब हमारी जिस्म की जरूरियात का ख्याल रख रहा है। पैदा होने से के बाद उसने हर चीज का, मतलब वो पैदा होने से पहले का भी रखता है, बाद का भी रखता है, सब कुछ उसी के अख्तियार में। बच्चा किसके हुक्म से पैदा होता है? उसी के हुक्म से पैदा होता है। जिन मियां बीवी के बच्चे नहीं होते तो क्या होता है? वहां भी तो अल्लाह ही है, और जिनके हो रहे हैं वहां भी तो अल्लाह ही है। इसमें मखलूक का तो कोई इख्तियार नहीं है, अल्लाह ही का सारा इख्तियार है, उसी का हुक्म है। तो अल्लाह ताला कह रहा है मैंने तुम्हारे जिस्म के लिए तमाम असबाब बराबर किए हैं। जमीन बनाई तुम्हारे रहने सहने के लिए, आलीशान महल और घर तुम्हारे पास है, रह रहे हो तुम लोग। आसमान मैंने तुम्हारे लिए छत बनाया। अब आसमान छत बनाया, इसको कैसे समझना? क्योंकि अगर आसमान के ऊपर हजारों सूरज है, सैयारे हैं, मरीख है, और क्या क्या वहां एटम बम से ज्यादा चीजें वहां ऊपर हैं। अगर एक शहाबे साकिब जमीन पे गिर जाए तो वहां क्या हालत होगी? तो अल्लाह ताला ने यह आसमान की छत मेरे लिए बनाई है कि तुम आसमान पे जो कुछ हो रहा है उससे ऊपर वहां जो कुछ हो रहा है वो तुम पे असरअंदाज ना हो, तुम्हें पे तकलीफ ना हो। सूरज अगर मई जून में करीब गर्मी हो जाए तो हम बर्दाश्त कर सकते हैं, अगर और करीब, अगर बिल्कुल ही हटा दे अल्लाह ताला आसमान को और सूरज, तो फिर हम जिंदा रह सकेंगे? नहीं रह सकेंगे। ये सब कुछ अल्लाह के इख्तियार में है। तो अल्लाह ताला कह रहा है कि देखो मैं तुम्हारा रब हूं, मैं तुम्हें पालता हूँ, मैं तुम्हारी तरबियत करता हूँ, मैं तुम्हारे जिस्म की हर जरूरियात का ख्याल रख रहा हूँ, मैंने तुम्हें सब कुछ दिया है। तो तुम क्या करो, फला तज अलू लिल्लाहि अंदादम व अंतुम तालमून। अल्लाह कहता है मेरे साथ किसी को शरीक मत ठहराओ, अंदादम किसी को शरीक मत, मेरे साथ किसी को शरीक मत ठहराओ। जान बूझ कर तुम मेरे साथ लोगों को शरीक ठहराते हो। अब ये चीज सीखना है हम मुसलमानों को, हम लोगों को। आम अल्लाह ताला तो सबसे मुखातिब है, लेकिन हम इस वक्त, हम मुसलमानों की हालत इतनी तबाही है, इतनी वो हो गई है कि हम दोज़ख के गड़े में गिरने के लिए हर वक्त तैयार है। जो अमल कर रहे हैं हम दोज़ख में के उस गड़े के लिए कर रहे हैं, हम समझ ही नहीं रहे, जान ही नहीं रहे। तो अल्लाह, अब मुझे ये समझना है, अल्लाह कह रहा है मेरे साथ किसी को शरीक मत ठहराओ। अब इसको मुझे समझना है, हमने किसी को शरीक ठहराया? हम माँ बाप सबसे पहले शरीक है, वो हमारा वो बाप है, वो उससे हमारी उम्मीदें बनी हुई है, माँ से हमारी उम्मीदें बनी हुई है। माँ हमारी जरूरतों का ख्याल रखेगी, बाप हमारी जरूरतों का ख्याल रखेगा। ये जो शौहर, फिर उसके बाद लड़की शादी हो जाती है, फिर शौहर है उसका देवता, उससे उम्मीदें हैं। फिर बेटा हो जाए, फिर वो सहारा है। शौहर माँ बाप सहारा है, माँ सहारा है, शौहर सहारा है, बेटे सहारा है, किसी के बिजनेस सहारा है, किसी की जॉबें सहारा है, ये सब सहारे। ये जो सहारा का लफ्ज है ये है शिर्क। सहारा तो मेरा एक ही है, रब है, वही सब कुछ कर रहा है। तो मैं इन लोगों से क्यों झगड़ रही हूं? इन लोगों पे मैंने क्यों नजर रखी हुई है? इन लोगों से मेरे इख्तलाफ क्यों हैं? इन लोगों से मेरी रंजिशें क्यों हैं? इन लोगों से मेरी नाराजगियां क्यों हैं? माओं को बेटों से नाराजगी होती है, पहले शौहर से होती है, फिर बेटों से होती है। ये सब, इन सब से मुझे निकलना होगा। कैसे निकलेंगे? ये तरीका सीखना है कि इस तमाम चीजों से निकलूंगी कैसे मैं। इससे एक ही तरीका है कि जब मैं अल्लाह की गुलामी इख्तियार कर लूंगी, मैं जो कुछ कर रही हूं माँ के हिसाब से, बेटी के हिसाब से, बहन के हिसाब से, पुप्पो के हिसाब, दादी, सब जो मुझे अल्लाह ताला ने ड्यूटियाँ दी हैं, जिम्मेदारियाँ दी हैं, वो मैं रब के पाने के लिए इस्तेमाल कर रही हूँ। इन लोगों से मुझे किसी से कोई मतलब नहीं है, कोई चीज़ नहीं चाहिए मुझे। अपने जहनों को खाली कर लें, ना बहू से शिकायत रहेगी, ना नंदों से शिकायत रहेगी, ना सासों से शिकायत रहेगी, ना शौहर से शिकायत रहेगी, ना दुनिया वालों से, ना बॉस से, किसी से भी शिकायत नहीं रहेगी। अगर हमने इस नुक्ते को समझ लिया तो हम बिल्कुल ही बेनियाज हो जाएंगे इन लोगों से। तो फिर हमें क्योंकि हम अल्लाह के रंग में रंग गए, हमने अल्लाह को मालिक मान लिया, हमने अल्लाह की गुलामी अख्तियार कर ली, तो जब हम इनसे बेनियाज हो गए तो हमें कौन सी क्वालिटी आ गई? बेनियाजी की। बेनियाज कौन है? अल्लाह, अल्लाह समद, अल्लाह समद की क्वालिटी आ गई, अल्लाह की और उसके साथ समद, अल्लाह की क्वालिटी आ जाएगी हम में। अल्लाह ताला चाहता है मुझसे कि मेरे रंग ले लो, सिबगतुल्लाह। अल्लाह कहता है मेरे रंग ले। अल्लाह के रंग कौन से? यही अल्लाह के नाम है। पूरा कुरान अल्लाह का है, सारा कुरान अल्लाह का है, सारे उसके रंग है। तो अल्लाह मुझसे ये चाहता है, क्यों चाहता है? क्योंकि उसने मुझे अपने लिए पैदा किया है। तो जब तक मैं उसके रंग नहीं लूंगी तो मुझे वो नूर नहीं हासिल हो सकता कि जिसके जरिए से मैं अल्लाह का दीदार कर सकूं। तो मुझे अल्लाह का दीदार करने के लिए मुझे अल्लाह के रंग लेने हैं। तो जब मैं अल्लाह का रंग ले लूंगी तो अल्लाह का नूर आ जाएगा मेरे अंदर। तो वो नूर से मैं अल्लाह नूर है, उस नूर का मैं दीदार कर सकती हूँ। रब्बना आतिना फिद दुनिया हसनतन व फिल आखिरति हसनतन व क़िना अज़ाबन्नार।